रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। सगरमाथा संवाद काठमाडौँमा शुरू, जलवायु संकटको सामनाका लागि सहकार्यमा वक्ताहरूको जोड। कर्मचारीको अनिवार्य अवकाश उमेर 60 वर्ष र 2 वर्ष कुलिङ पीरियड राख्ने सहमति सहित संघीय निजामती सेवा विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित। प्रतिनिधि सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सिद्धान्तमाथिको छलफल सकियो। नवलपरासीको चारपालमा हावाहुरीले रूख ढल्दा च्यापिएर 2 जनाको मृत्यु, 3 जना घाइते र इजरायलले उत्तरी गाजामा गरेको आक्रमणमा परि कम्तीमा 100 जनाको मृत्यु। जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य अवधारणामा केन्द्रित सगरमाथा संवाद आजदेखि काठमाडौँमा शुरू भएको छ। संवादको उद्घाटन समारोहमा विशिष्ट वक्ताहरूले जलवायु संकटको समाधानमा विश्वव्यापी सहकार्यमा जोड़ दिनुभएको छ। वक्ताहरूले जलवायु परिवर्तनका असरबाट जुझ्न एक्ला एक्लै प्रयासले मात्रै सफलता हासिल नहुने भन्दै सहकार्यमा जोड़ दिनुभयो। सगरमाथा संवादको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले इमान्दार र उच्च नैतिक संवाद र आपसी ज्ञान साझेदारी गर्दै सुन्दर भविष्यको लागि अटल, दृढ़ र साझा दृष्टिकोण विकास गर्न संवादले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। सगरमाथा संवादको उद्घाटन समारोह सम्बन्धी संवाददाता बालिका मादेनको रिपोर्ट।
विश्वका विभिन्न मुलुकबाट उपस्थित विशिष्ट व्यक्तित्वहरूले आआफ्नो विचार राख्ने तथा छलफल गर्ने क्रम 3 दिनसम्म चल्नेछ। सगरमाथा संवादको पहिलो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै हिमालहरू, पृथ्वी, सागर र स्वयं मानवता जोगाउन विश्वव्यापी संवादका रूपमा सगरमाथा संवादको आयोजना गरिएको बताउनुभयो।
It is a gentle revival of our ancient ways. As a Himalayan nation, this is not a distant issue. It is our daily reality. But it is not just ours. It is the world's. Can humanity survive without its mountains? Can we protect the future without protecting these ancient gardens? Mountains may seem far away, but their breath keeps half the world alive. From the Arctic to the Andes, from the Alps to the Himalayas. They are the Earth's water towers, they are our climate's pulse, and they are in danger. Their fragility is our shared vulnerability.
प्रधानमन्त्री ओलीले इमान्दार, उच्च नैतिक संवाद र आपसी ज्ञान साझेदारी गर्दै सुन्दर भविष्यको लागि अटल, दृढ़ र साझा दृष्टिकोण विकास गर्न संवादले सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो।
From the lap of Sagarmatha, the world's highest peak, we send this message loud and clear. To protect the mountains is to protect the planet. To protect the mountains is to protect our seas. To protect the mountains is to protect humanity itself. Let this Sambad be not just a dialogue, but a determination to act and to work together towards a gentler, wiser and more compassionate world. Nepal stands among them. We have done little to cause this crisis.
समारोहमा परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले जलवायु परिवर्तनले मानवको भविष्यलाई नै खतरामा पार्दै गएको बताउनुभयो। परराष्ट्र मन्त्री राणाले जलवायु परिवर्तनको विश्वव्यापी संकटसँग जुझ्न कुनै एक राष्ट्रको प्रयास पर्याप्त नभएकाले संयुक्त प्रयासको खाँचो रहेको औल्याउनुभयो।
नेपाल has experienced a series of severe weather events in the recent past with devastating impacts on people and their livelihoods. Floods and glacial lake outbursts have caused large-scale destruction and damage, and droughts, water scarcity, and forest fires have brought untold suffering to the people across the country.
परराष्ट्र मन्त्री राणाले विश्वले नेपाल जस्तो देशको जोखिमलाई स्वीकार गर्नुपर्ने र जलवायु वित्तका लागि सहयोग गर्नुपर्ने बताउनुभयो। संवादलाई सम्बोधन गर्नुहुँदै 29 औं शिखर सम्मेलनका अध्यक्ष तथा अजरबैजानका राष्ट्रपतिका प्रतिनिधि मुख्तार बाबायबले हिमालहरूको संकटले सबैलाई असर गर्ने भन्नुहुँदै विश्वव्यापी रूपमा सामूहिक कार्यको आवश्यकता झनै बढ्दै गएको बताउनुभयो।
People in many parts of the world often think of mountain communities as far away. They do not see how the issues that affect this distant place also affect them. For global challenges, we need global action.
बाबा याबले सो अवसरमा चीनको जनकांग्रेस थाई कमिटिका उपाध्यक्ष सियाओ चीले जलवायु परिवर्तन न्यूनीकरणका लागि चीनले जिम्मेवार ठूला राष्ट्रको रूपमा निर्वाह गर्नुपर्ने आफ्नो भूमिका जारी राख्ने बताउनुभयो। चीन, नेपाल तथा अन्य हिमालय क्षेत्रको देशहरूसँग मिलेर पारिस्थितिक शासन प्रणाली र समृद्धिमा सुधार ल्याउने साझा विकास प्रवर्धन गर्ने तथा विभिन्न सभ्यताबाट भविष्यका लागि सिकाई अझ गहन बनाउने उद्देश्यले सहकार्यलाई अघि बढ़ाउन चीन तयार छ। पर्यावरण तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले मानव गतिविधिका कारण विश्व तापमान बढ़नाले पर्वतीय मुलुकहरू संकटमा परिरहेको उल्लेख गर्नुभयो। उहाँले भविष्यमा जटिल वातावरणीय समस्या उत्पन्न हुन सक्ने भन्नुहुँदै पर्वतीय मुलुकहरू एकै ठाउँमा उभिएर जलवायुजन्य संकट समाधानका लागि संयुक्त कार्य गर्नुपर्नेमा जोड़ दिनुभयो।
South Asia has been responsible for only 4% of global cumulative carbon dioxide emission until 2020. Despite being home to almost 25% of the global population, the global carbon budget is rapidly being exhausted, with the developed nations continuing to disproportionately grab the merged remaining carbon budget. Their commitment to providing climate finance, technology transfer and capacity building have been profoundly neglected.
यस्तै सगरमाथा सम्वादको उद्घाटन समारोहमा भर्चुअल सन्देश मार्फत संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले द्रुत गतिमा हिमालहरू पग्लिँदै गएको र नेपाल र अन्य मुलुकहरूले जलवायु संकट सृजना नगरे पनि यसको जोखिम भोगिराख्नु परेको बताउनुभयो। महासचिव गुटेरेसले नेपालले गरेको वन व्यवस्थापन, स्थानीय जलवायु अनुकूलन र पूर्व सूचना प्रणाली जस्ता कार्यको प्रशंसा गर्नुहुँदै नेपालले लिएको नेट जीरोको लक्ष्यमा संयुक्त राष्ट्रसंघको समर्थन पनि जनाउनुभयो। साझा दृष्टिकोण विकास गर्ने साझा मंचको रूपमा आयोजना गरिएको सगरमाथा सम्वादको पहिलो दिन विश्वका वक्ताहरू जलवायु संकटको समाधानका लागि विश्वव्यापी सामूहिक सहकार्यको जरूरी रहेकोमा एकमत देखिएका छन्। सहकर्मी सीतु मानन्दरका साथमा बालिका मादेन, रेडियो नेपाल, काठमाडौं।
प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिबाट संघीय निजामती सेवा सम्बन्धी विधेयक पारित भएको छ। समितिले संघीय निजामती सेवामा रहने कर्मचारीको उमेर हद 60 वर्ष, अतिरिक्त सचिव राख्ने व्यवस्था र 2 वर्षे कुलिङ पीरियड राख्ने सहमति जनाएको छ। समितिको आजको बैठकले लामो समयदेखि समितिमा छलफलका क्रममा रहेको संघीय निजामती सम्बन्धी विधेयक पारित गरेको समिति सचिव सूरज कुमार दुराले जानकारी दिनुभयो। नवलपरासी पश्चिमको सुनवल नगरपालिका 7 चारपालामा आज हावाहुरीले रूख ढल्दा च्यापिएर 2 जनाको मृत्यु भएको छ भने 3 जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा सुनवल 7का 30 वर्षीय मीरा कोयम्बु र सोही वडाका 40 वर्षीय दुर्गा बहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइतेलाई उपचारका लागि भलुही मेडिकल कलेज पठाइएको छ। हावाहुरी सहित आएको पानीबाट जोगिन उनीहरू प्रतीक्षालयमा ओत लागेका बेला प्रतीक्षालयमाथि नै रूख ढलेपछि मानवीय क्षति भएको प्रहरीले जनाएको छ। संघीय संसदमा आगामी आर्थिक वर्ष 2082-83 लागि प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएको छ। प्रतिनिधि सभाको आजको बैठकमा छलफलमा उठेका प्रश्नको जवाब दिनुहुँदै उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वित्तीय अनुशासन र जनताको आकांक्षालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेटका प्राथमिकताहरू निर्धारण गरिएको बताउनुभयो। उप प्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले वित्तीय अनुशासन र जनताको आकांक्षालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेटका प्राथमिकताहरू निर्धारण गरिएको र वर्तमान सरकार यथार्थपरक काममा केन्द्रित रहेको समेत स्पष्ट पार्नुभयो। अर्थमन्त्री पौडेलले छलफलमा आएका विषयलाई बजेटमा समावेश गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। यसअघि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै नेपाली कंग्रेसका सांसद धनराज गुरूङले समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि स्पष्ट सिद्धान्त आवश्यक रहेको र त्यसका लागि उत्पादन र वितरण बीचको सन्तुलन मिलाएर समाजवादलाई कार्यान्वयन गर्न सक्नुपर्ने बताउनुभयो। एमालेका सांसद लीलानाथ श्रेष्ठले योजना एकातिर तर काम अर्कोतिर हुँदा लक्ष्यमा पुग्न नसकिने भन्दै 16 पञ्चवर्षीय योजना अनुसार बजेट बन्न सक्नुपर्ने बताउनुभयो। नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले मुलुकको विकासका लागि उद्योगमा जोड़ दिएर अगाडि बढ़नुपर्ने र पहिले साना उद्योगबाट मझौला र ठूला उद्योगमा जोड़ दिने गरी बजेट व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। संखुवा सभाको सभा पोखरी गाउँपालिका 4मा बाढ़ी पहिरोका कारण यातायात, विद्युत र टेलिफोन सेवा अवरूद्ध भएको छ। हिजो राति आएको बाढ़ी पहिरोले सभापोखरी गाउँपालिकामा यातायात, विद्युत र टेलिफोन सेवा अवरूद्ध भएको सभापोखरी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी चापागाईले जानकारी दिनुभयो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीबीटीका कुनै पनि कार्यक्रम अध्ययन गर्न विद्यार्थीले अब प्रवेश परीक्षा इन्ट्रान्स दिन नपर्ने भएको छ। अबदेखि एसईई तथा एसएलसीमा प्राप्त गरेको नम्बरका आधारमा छनौट गरिने सीटीबीटीले जनाएको छ। कपिलवस्तुको बुद्धभूमि नगरपालिका एक बसन्तपुरमा मर्निङ वाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको छ। गोरुसिंगी अर्घाखाँची सड़क खण्डमा आज बिहान कारले ठक्कर दिँदा गम्भीर घाइते भएका 60 वर्षीय शान्ता खत्री र 65 वर्षीय तिलकुमारी रायमाझीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई हाजिर जमानीमा थुनामुक्त गर्न आदेश गरेको छ। न्यायाधीश दुवै डाक्टर कुमार चुडाल र तिल प्रसाद श्रेष्ठको संयुक्त इजलासले आज बन्दी प्रत्यक्षीकरणको आदेश जारी गर्दै मिश्रलाई थुनामुक्त गर्न आदेश गरेको हो। धुलीखेल अस्पताल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर आन्तरिक अनुदानको सुधार परियोजनाका लागि जापान सरकारले थप 57 करोड़ 30 लाख ऐन अनुदान दिने भएको छ। आज अर्थ मन्त्रालयमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र जापानका संसदीय उपविदेश मन्त्री इक्विना अकिकोलको उपस्थितिमा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र नेपाल स्थित जाइकाका प्रतिनिधि बीचमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो। हावाहुरीका कारण आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान पूर्ण रूपमा प्रभावित भएको छ भने अन्तर्राष्ट्रिय तर्फको विमानहरू केही बेर आकाशमै फन्को मारेर अवतरण गरेका छन्। विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार आन्तरिकतर्फ विभिन्न एयरलाइन्सका 8 विमान डाइभर्ट भएका छन्। काठमाडौँमा आज अपरान्हदेखि मौसम बदली भई हावाहुरी सहित वर्षा भएको थियो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको नेपाल टेलिकम
राष्ट्रको संचार। अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले उत्तरी गाजामा गरेको आक्रमणमा परि कम्तीमा 100 जनाको मृत्यु भएको छ। इजरायलले आज बिहान उत्तरी गाजा क्षेत्रमा जल, स्थल र हवाई आक्रमण गरेको थियो। आजको आक्रमण अहिलेसम्मकै भयावह रहेको बताइएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको 10 महिना वैशाखसम्ममा मुलुकको विकास खर्च 34.16% भएको छ। चालू आर्थिक वर्षका लागि सरकारले पुँजीगत शीर्षकमा 3,52,35 करोड बजेट छुट्याएकोमा हालसम्म वार्षिक विनियोजनको 34.16% अर्थात 1,20,37 करोड बराबर मात्रै खर्च भएको हो। महालेखा नियन्त्रक कार्यालयले यस अवधिमा चालूगत शीर्षकमा 11,40,66 करोड विनियोजन भएकोमा वार्षिक लक्ष्यको 67.79% अर्थात 7,73,22 करोड बराबर खर्च भएको जनाएको छ। यसरी चालू आर्थिक वर्षको समीक्षा अवधिसम्म कुल बजेट खर्च 62.24% बराबर भएको छ। वैशाख मसान्तसम्म सरकारले 9,49,76 करोड बराबर मात्रै राजस्व उठाएको छ। सरकारको आमदानी भन्दा खर्च 2,08,13 करोड बढ़ी भएको छ।
अब खेल समाचार अझै बमबाट।
हङकङ र बहराइन बीचको खेल वर्षाका कारण रद्द भएपछि नेपाल आईसीसी महिला टी20 विश्वकप एसिया छनौटको सुपर 3 प्रवेश गरेको छ। समूह सीमा हङकङसँग समान 5 अंक भए पनि नेपाल बढ़ी जित निकालेका आधारमा अघि बढ़ेको हो। आईसीसीको नियम अनुसार डबल राउण्ड रोबिन लीगपछि शीर्ष 2 टोलीबीच अंक बराबर भए सर्वाधिक जितका आधारमा टोली अगाडि रहने प्रावधान थियो। नेपालको 4 खेलमा 2 जित 1 हार र 1 जितविहीन भएको थियो। हङकङको समान खेलमा 1 जित र 3 नतिजा विहीन भएको थियो। शुक्रबार विजयी भएको अवस्थामा हङकङ नै 6 अंकसहित सुम्मो बिजदा बनेर अघि बढ्ने थियो, तर वर्षा बाधक बन्दा हङकङ बाहिरियो। प्रतियोगितामा 3 समूहका शीर्ष 2 टोली सुपर 3 पुगेका हुन्।
अब मौसम। आगामी 24 घण्टामा देशका केही स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सगरमाथा संवाद काठमाण्डुमा शुरू। जलवायु संकटको सामनाका लागि सहकार्यमा वक्ताहरूको जोड़। कर्मचारीको अनिवार्य अवकाश उमेर 60 वर्ष र 2 वर्ष कुलिङ पीरियड राख्ने सहमति सहित संघीय निजामती सेवा विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित। प्रतिनिधि सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सिद्धान्तमाथिको छलफल सकियो। नवलपरासीको चारपालमा हावाहुरीले रूख ढल्दा च्यापिएर 2 जनाको मृत्यु, 3 जना घाइते र इजरायलले उत्तरी गाजामा गरेको आक्रमणमा कम्तीमा 100 जनाको मृत्यु। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।